नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपाली कंग्रेसको 15 महाधिवेशन नजिकै जाँदा पार्टीभित्रको आन्तरिक राजनीति थप तातेको छ। संस्थापन इतर पक्षले काठमाडौँको चुनदेवीमा हिजो सम्पर्क कार्यालय स्थापना गर्दै राजनैतिक गतिविधिलाई तीव्र बनाएको छ भने पार्टी एकताको पहल जारी राख्ने प्रतिबद्धतासँगै राष्ट्रिय भेला आयोजना गर्ने तयारी समेत अघि बढ़ाएको छ। यसरी कांग्रेसको 15 महाधिवेशन यही मक्सिर महिनाभित्र सम्पन्न गर्नुपर्ने कानूनी प्रावधान रहेको छ र यो नजिकिँदै गर्दा, महाधिवेशनको मिति नजिकिँदै गर्दा संस्थापन पक्ष र संस्थापन इतर पक्षको जुन खालको अहिले चलिरहेको छ, अब यसले के संकेत दिँदैछ? सँगै अब अहिलेको आवश्यकता, अब कांग्रेसले यसरी छुट्टै नै पार्टी कार्यालय स्थापना गरेर एउटा प्यारलल किसिमले अगाडि बढ्न खोज्दै गर्दा यसले पार्ने असर के हुन सक्छ लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ संस्थापन इतरका नेता मिन विश्वकर्मा। विश्वकर्माज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
अब हिजो यहाँहरूले पार्टी कार्यालय खोलेर लड्डु पनि बाँड्नुभयो, लड्डु खानुभयो, होइन? अब यो यहाँहरूको रणनीति के हो? खास संस्थापन पक्षलाई गलाउने रणनीति हो कि साँच्चैकै अब यहाँहरूले अब यो संकेत यो गरिरहँदा अर्को छुट्टै पार्टी खोलेर अगाडि बढ्ने रणनीति हो कि के हो?
राष्ट्रिय राजनीतिमा अप्रत्याशित जनविरोधी राष्ट्रिय स्वाधीनता सार्वभौमिकताको विरूद्धमा, राष्ट्रिय अखण्डताका विरूद्धमा व्यवस्था विधिको शासन माथिको चुनौती आइरहँदा विगतमा हामी सधैँ नै आफू मात्रै संगठित होइन, आफूसँग विचार मिल्ने वा सहकार्य गर्न चाहने राजनीतिक शक्तिसँग पनि सहकार्य गर्ने परम्पराको पार्टी नेपाली कंग्रेस हो। यसले 7 सालमा एक्लै क्रान्ति गर्यो, बाँकी दिनहरूमा सहकार्य गर्दै नेपालमा कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र, कहिले गणतन्त्र स्थापनाका लागि अगुवाई गरेको पार्टी। अहिले राष्ट्रिय राजनीति अत्यन्तै पेचिलो छ, चुनौतीपूर्ण छ र विशेष गरेर राजनीतिक विचारधाराका आधारमा संगठित राजनीतिक दलहरू चुनौतीपूर्ण अवस्थामा छन्। यो बेला पार्टीको समग्र एकता अहिलेको आवश्यकता हो भन्ने हाम्रो ठम्याइ हो, निष्कर्ष हो, तर हो। तर विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहानामा, विशेष गरेर हामीले त्यो बेला पनि भन्यौँ, म पनि त्यो बेला नियमित महाधिवेशनको पक्षधर हो, नियमित महाधिवेशन गरौँ, 4 वर्ष समय पूरा भएको छ, अब यो अरू कुनै पनि बखेरा नजिकौँ भन्यौँ। तर ठ्याक्कै फागुन 21 निर्वाचन छ, माघ 6 गते मनोनयन पत्र दर्ता छ, पुसको मसान पुस 19 गते समानुपातिकको नाम बुझाउनु छ, तर पुसको 26, 27, 28 विशेष महाधिवेशन गरी छाड्ने सबै प्रपञ्च भयो र विशेष महाधिवेशन भयो, त्यसलाई पनि हामीले अप्रत्याशित रूपमा लियौँ र त्यसको पक्षमा जान सकेनौँ। त्यसमा निश्चित केही बहुमत प्रतिशत साथीहरू जानुभयो भन्ने बाहिर पत्र पत्रिकामा नि आयो, निर्वाचन आयोगमा त्यही गयो, सबै कुरा भएर विशेष महाधिवेशन भइछाड्यो। त विशेष महाधिवेशनमा लाई आयोगले बन्ने पूर्ण ढङ्गले, भन्छु म त यो शब्द फेरि दोहोऱ्याएर भन्छु, आयोगले बन्ने पूर्ण ढङ्गले विदिन अ सेकेन्ड, मिनेट, घन्टामा पनि होइन, विदिन अ सेकेन्डमा त्यसलाई एक्सेप्ट गर्नु, भेरिफाई नगरिकन चाहिँ त्यसलाई अप्रुभ गरिदिनु र त्यसैको आधारमा फेरि अदालतबाट पनि अर्को ठहर गर्नु अथवा फैसला गर्नु, त्यो चाहिँ अन्यायपूर्ण भयो। मैले यहाँसँग भन्न खोजेको, आयोगले बन्नियत राख्यो, अदालतले त्यसमा एउटा पक्षलाई अन्याय गर्यो, तत्पश्चात पनि पार्टी एकतालाई शिरमा राखेर राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने काङ्ग्रेस निर्माणलाई शिरमा, मनमा, आत्मामा राखेर एउटा समूह भनौँ अथवा विशेष गरेर 14 महाधिवेशनबाट आएको समिति चाहिँ निरन्तर लागिरह्यो, प्रतीक्षा गरिरह्यो, संवाद गरिरह्यो, तर सानेपामा रहेको काङ्ग्रेस जो चाहिँ आयोग र अदालतबाट मान्यता प्राप्त छ, उहाँहरूले चाहिँ त्यसलाई कुनै पनि रेस्पोन्स नगर्ने, सुनवाई नगर्ने, बरु बाहिर प्रचारबाजी गर्दै जाने भइसकेपछि चाहिँ अब 15 महाधिवेशनको समय पनि यो मङ्सिरभित्र गर्नैपर्छ आइसक्यो, स्थानीय तहको निर्वाचन पनि आइसक्यो, पार्टीभित्र विभाजित अवस्था छ, यो अवस्थालाई चाहिँ कसरी समेटेर लिएर जान सकिन्छ भन्दा हिजो चाहिँ निवर्तमान कार्यवाहक सभापति पुनर्वार खड्काको घरमा सानो समूहमा बैठक सैठक गर्ने, केही बैठक गर्नु पर्यो भने बाहिर होटल वा चाहिँ पार्टी प्यालेस खोज्नु पर्ने र कसको नेताको घरमा जाने भनेर अलमलको अवस्था थियो भने अहिले यसरी त हुँदैन। अब नेपाली कङ्ग्रेसको बृहत्तर एकतालाई शिरमा राखेर 15 महाधिवेशनको तयारी गर्ने र हर सम्भव 99% प्रयत्न पार्टी एकताकै लागि लगाउने, तर पार्टी एकता एक पक्षले गर्दा हुँदैन, अर्को पक्ष तयार भएन भने हामी वैकल्पिक शक्ति निर्माण समेत गरेर जान सक्ने निष्कर्षका साथ हिजो पार्टी कार्यालय चालकले सम्पर्क कार्यालय खुल्यो र यहाँले भने जस्तो लड्डु त स्वाभाविक हिसाबले नयाँ ठाउँमा जाँदा, नयाँ काम हुँदा, नयाँ कार्यालय खुल्दा खुसी हुँदा बाँडिने चिज भएको हुनाले लड्डुमा चाहिँ साथीहरूले बाँड्नुभयो, मैले पनि खाएँ होइन। त्यसो भएको हुनाले यसलाई हामीले के लिएका छौँ भने बृहत्तर पार्टी एकता गर्ने उद्देश्यले 15 महाधिवेशनको तयारी भनेको प्रतिस्पर्धा गर्ने तयारी हो, यो 15 महाधिवेशनको तयारीका लागि खोलिएको सम्पर्कले हो। त्यसलाई अन्य फाल लिनुभन्दा पनि पार्टी एकताको लागि एउटा चाहिँ आधार बन्न सक्छ भनेर बुझ्दा राम्रो हुन्छ।
तर अब घरभित्र झगडा हुन्छ, संवाद हुन्छ, फेरि मिलन हुन्छ, होइन, यो स्वाभाविक हो। तर अब घरभित्र झगडा भयो भन्दैमा घरै छोडेर डेरामा खोज बस्न जाने, डेरा खोज्ने प्रवृत्ति पनि यसले पनि राम्रो त्यति संकेत दिँदैन कि भन्ने हो नि। फेरि
यस्तो छ, एकदम राम्रो कुरा गर्नुभयो। हिजो घरमा झगडा थिएन, मानव शेरबहादुर देउवा सभापति हुनुहुन्थ्यो 13 त्यसमा चाहिँ 13 महाधिवेशनमा पराजित भएका अथवा 13 महाधिवेशनमा जितेका पनि साथीहरूको यस्ता सम्पर्क कार्यालय कसै कसैको त आधा दर्जन पनि थियो, कसैको एउटा थियो, दुईटा थियो, आधा दर्जन थियो। सम्पर्क कार्यालय नभएको भनेको सभापति शेरबहादुर देउवाको निवास र पार्टी कार्यालय मात्रै थियो, अरू नेताहरूको पनि देउवा पक्षको पनि कसैको पनि सम्पर्क कार्यालय थिएन। तर हामीसँग सम्पर्क कार्यालयको इतिहास परम्परा हुँदै नभएको चाहिँ होइन। गिरिजाप्रसाद कोइरालाको आफ्नो घर थिएन र उहाँको पार्टी कार्यालय टेकु थियो र उहाँको सम्पर्क कार्यालय महाराजगंज थियो। सुशील कोइरालाको नै आफ्नो निजी निवास थिएन र उहाँको कार्यालय सानेपा थियो र उहाँको सम्पर्क कार्यालय महाराजगंजमा थियो। तर पछि आफ्नो घर पनि भएका, कार्यालय पनि भएका, पदाधिकारी पनि रहेका, पार्टी कार्यालयभित्र पनि नेम प्लेट सहितको रुम भएका साथीहरूले पनि सम्पर्क कार्यालयहरू खोल्नुहुन्थ्यो। तर आज खोलिएको सम्पर्क कार्यालय चाहिँ व्यक्ति विशेष एक पदाधिकारीको नभएर सानेपामा आफ्नो अस्तित्व, सम्मान, सहभागिता र भूमिका नभएका तर राष्ट्रिय राजनीतिमा सहभागी हुने इच्छा भएका, पार्टीको अवस्था र मुलुकको राजनीतिक अवस्थाबाट चिन्तित भएका मानिसहरूको सामूहिक कार्यालय नै यो सम्पर्क कार्यालय। त्यसैले घर झगडा भएका कारणले मात्रै होइन कि त्यो विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारणले विवाद उत्पन्न भयो। विवाद मिलाउने प्रयत्न 6 महिनासम्म गर्दा पनि विवाद मिलेन। मिलेन भने के गर्ने त, तितरभितर हुने हो कि के गर्ने हो त भन्दा केही त गर्नुपर्छ भनेपछि त्यसो भए के गर्नुपर्छ भन्दा एक पार्टी एकता गर्नुपर्छ, दुई महाधिवेशनमा सशक्त प्रतिस्पर्धा गर्नुपर्छ। पार्टी एकता पनि भएन, महाधिवेशनमा सहभागी हुने वातावरण पनि उपलब्ध भएन भने विकल्पमा जानुपर्छ भनेर 3 आधार बनाएर प्राथमिकता 1 पार्टी एकता, प्राथमिकता 2 महाधिवेशनको प्रतिस्पर्धा, प्राथमिकता 3 वैकल्पिक शक्ति निर्माण गर्नका लागि पार्टी कार्यालय हो। त्यसैले प्रवीणजीले भन्नुभयो जस्तो झगडा भइसकेपछि के गर्ने त भनेपछि बस्न दिए घरभित्रै बसेर संवाद गर्ने हो, बस्न नदिए बाहिर बसेर संवाद होइन, अब चाहिँ प्रतिस्पर्धा गर्ने हो। त्यो प्रतिस्पर्धा पनि भएन भने अलग ढङ्गको, अलग धारको निर्माण गरेर पनि अगाडि बढ्ने हो। किनभने राजनीति त विचारले बन्ने हो होइन, विचारको आधारमा मानिसहरूको एक समूह निर्माण हुने हो। त्यसैले अहिले नियमित महाधिवेशन पक्षधर साथीहरू जतिको आफ्नो वैचारिक पनि मत निर्माण हुँदै जाँदैछ, विचार निर्माण हुँदै जाँदैछ, त्यसैको मन्थन हुन्छ जस्तो लाग्छ।
अब अहिले संस्थापन पक्ष एक तरिकाले 15 महाधिवेशनको तयारीमा लागेको छ। यो महाधिवेशनको तयारीमा लागिरहँदा इतर पक्षले चाहिँ त्यो महाधिवेशन यही तरिकाले गयो भने निष्पक्ष हुनेमा शंका व्यक्त गरिरहेको देखिएको छ, होइन? अब यो अब यसरी यहाँहरूले शंका गरिरहँदा, इतर पक्षले शंका गरिरहँदा, अब यो महाधिवेशन अब संस्थापन पक्षले एउटा गर्ने इतर पक्षले एउटा गर्ने परिस्थिति त आउने देखिँदैन आउने होइन भन्ने शंका
ठिक हो एकदम ठिक शंका गर्नुभयो अनुमान गर्नुभयो हामीलाई पनि त्यही लागिराखेको छ हाम्रा शुभचिन्तक साथी सहकर्मीहरूले पनि के भन्नुभएको छ भने हिजो सम्पर्क कार्यालय नहुँदाखेरि के गरेर बसेको नेताहरूको घर घरमा गएर कहाँ हुन्छ र स्वयं विश्वप्रकाश शर्माजीले नै पनि एक दुई ठाउँमा भन्नुभयो हामीले कोसँग सम्पर्क गर्ने कोसँग वार्ता गर्ने पूर्णवार खड्काको घरमा गएको उहाँले वास्ता गर्नुभयो भने कोसँग गर्ने भन्ने खालको अलिकति हास्यास्पद तर्क पनि बाहिर आइसक्यो अब हामीलाई के लाग्यो भने ए सम्पर्क नभएको त सम्पर्क गर्ने ठाउँ नभएर गयो कि त्यसो भएर सम्पर्क गर्नका लागि सम्पर्क कार्यालय खोलिदिएका छौँ अब त सम्पर्क कार्यालयमा गएर सबै नेताले एक ठाउँ भेटेपछि यसले संवादलाई छिटो पनि बनाउने र सहमतिको तर्फ दिशातर्फ पनि छिटो पुर्याउन पनि सक्छ सकारात्मक रूपमा लियौँ भने ए अब नकारात्मक रूपमा अथवा यसलाई चाहिँ नेगेटिभ पार्टबाट हेर्ने हो भने थोरै मात्रै हामीलाई चाहिँ महाधिवेशनमा किन प्रतिस्पर्धा नगर्ने भन्ने साथीहरूको होला तर शङ्का चाहिँ स्वयं संस्थापन पक्ष भनिएका अथवा आयोग र चाहिँ अदालतबाट मान्यता प्राप्त कार्य समितिले नै बढी शङ्का गर्यो किनभने गगन थापाजी जो अहिले सभापति हुनुहुन्छ हिजो महामन्त्री हुनुहुन्थ्यो उहाँ महामन्त्री हुँदा आफैले टुङ्गो लगाएको क्रियाशील सदस्यतामा विश्वास नभएर अर्को एउटा चाहिँ मापदण्ड खडा गर्नुभयो उहाँ त भन्नुभयो अब अध्यावधि गरेकाले मात्रै पन्ध्रौं महाधिवेशनमा भाग लिन पाउँछन् भनेको हिजो शेरवार देउबा सहितको कार्य समितिमा नवीकरण भएकाहरूले पाउँदैनौ भने हो नि त तिमीलाई महाधिवेशनमा पन्ध्रौं महाधिवेशनमा जाने इच्छा भए मेरो नेतृत्वको कार्य समितिले गरेको अध्यावधिमा पहिले आउनुहोस् अनि प्रतिस्पर्धा गर्नुहोस् भनेपछि जसरी विशेष महाधिवेशन एकपक्षीय ढङ्गले जबरजस्ती भयो पन्ध्रौं महाधिवेशन एकपक्षीय ढङ्गले विधान बमोजिम गर्न खोजेको त होइन जस्तो बाहिर रहेका साथीहरूको आशंका छ भित्र रहेका साथीहरूलाई सबैलाई अध्यावधि गर्न दिइहाल्यो सबैलाई अध्यावधि गर्नु पर्दैन भन्यो भने त हिजोकै क्रियाशील सदस्य हिजोकै नेतृत्व हिजोकै सबै प्रक्रिया आयो भने कतै हामीलाई अप्ठ्यारो त पर्दैन भन्दा आशंका चाहिँ उहाँहरूमा उत्पन्न भएको हो कि जस्तो पनि देखिन्छ त्यसैले आशंकाले विवाद सिर्जना गर्ने हो विवादले विभाजनमा लैजाने हो त्यसैले आज यो यहाँको रेडियो नेपालसँगको यो अन्तर सम्वादमा प्रवीणजी मार्फत म हार्दिक अनुरोध के गर्छु भने अहिलेको आवश्यकता भनेको पार्टीको वृहत एकता हो त्यसमा म नरहन सक्छु त्यसमा पार्टीको निवर्तमान कार्यवाहक सभापति पूर्णवार खड्का नरहन सक्नुहुन्छ शेरबहादुर देउवाले विश्राम लिन सक्नुहुन्छ शेखर कोइरालाले विश्राम लिन सक्नुहोला अग्रज नेताहरूलाई नचाहिएला तर यो मुलुकका लागि लोकतन्त्रका लागि विधिको शासनका लागि नागरिक अधिकार रक्षाका लागि व्यक्तिको चाहिँ स्वाभिमान र सम्मानको जगेर्नाका लागि पनि एक सशक्त लोकतान्त्रिक पार्टी चाहिन्छ त्यो लोकतान्त्रिक पार्टी भनेको नेपाली जनताले ट्रस्ट गरेको टेस्ट गरेको ट्रस्ट गरेको र रेस्पेक्ट गरेको पार्टी नेपाली कङ्ग्रेस हो यसैको एकता नै अहिले हाम्रो चाहिँ हाम्रो पनि आवश्यकता हो मुलुकको नै आवश्यकता त्यसैले मेरो आग्रह के छ भने गगनजी विश्वजीहरूलाई पनि तपाईँहरू धेरै धेरै प्रतिस्पर्धाबाट जितेरै आउनु भएको हुनुहुन्छ उहाँहरू प्राय जसो लोकप्रिय नेता हुनुहुन्छ लोकप्रिय नेताहरू मानिसहरूसँग सदस्यहरूसँग डराउनु पर्दैन त्यसैले त्यो अध्यावधि भन्ने शब्दलाई हटाइदिएर 2082 पुस 10 गते भित्र नवीकरण गगनजीकै नेतृत्वमा नवीकरण गरेका सबै सदस्यहरूलाई पन्ध्रौं महाधिवेशनमा स्वत भाग लिन पाउने व्यवस्था गर्नुभयो भने विभाजनको रेखा कमजोर हुँदै जान्छ यस्तै यस्तै नयाँ नयाँ मापदण्ड बनाउँदै र सार्वजनिक अभिव्यक्ति दिँदै जानुभयो भने त स्वाभाविक हिसाबले विभाजनको रेखा गाढा बन्दै जान्छ एकताको रेखा फिक्का बन्दै जान्छ यसले पार्टीलाई चाहिँ गगनजी अहिले विशेष महाधिवेशनको सभापति हुनुहुन्छ र हाम्रो चाहना के हो भने उहाँलाई सिङ्गो नेपाली काङ्ग्रेसको सभापति बनाउने हो तर हिजोका दिनसम्म आज बिहानसम्म यो संवाद हुँदासम्म पनि त्यसका सकारात्मक लक्षणहरू देखिराखेका छैनन् यो चाहिँ चिन्ताजनक अवस्था हो
तर अब संस्थापन पक्षले यहाँहरूसँग निरन्तर छलफल गरिरहेका विभिन्न प्रतिनिधि मार्फत पदाधिकारी मार्फत गरिरहेको भन्ने समाचारहरू पनि आइरहेका छन् होइन अब यो विषयमा यहाँहरूको कुनै कुरा भएको छ कि छैन अब सभापतिले सबै विषयमा लचकता अप्नाउन हामी तयार छौ भनेर संचार माध्यममा पनि
हजुर प्रवीणजीलाई मैले आशा बुझिहालेँ म भनिदिइहाल्छु सभापति स्वयं वैशाख 6 गते 4 गते मुद्दा फैसला भयो गगनजीले अदालतबाट मुद्दा जित्नुभयो जितिसकेपछि 6 गते हामीले एउटा 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिको बैठक बोलाएर समीक्षा गर्यौँ अदालतको फैसलालाई। त्यही दिन साँझ 7:30-8 बजे भनौँ न 7:30-8:30 को बीचमा निवर्तमान कार्यवाहक सभापति पूर्णवर खड्कालाई अहिलेका सभापति गगन थापाले भेट्नुभयो। भेटिसकेपछि उहाँहरूले एक आपसमा दुःख पनि साट्नुभयो, एक आपसका गुनासा पनि साट्नुभयो र अन्तिममा उहाँले एक आपसलाई बधाई दिएर धन्यवाद दिएर खाता लगाएर पूर्णवर खड्काले सभापति आजदेखि तपाईँ सभापति हो है मेरो म पूर्व कार्यवाहक सभापति हो भन्नुभयो। त्यस पछाडि उहाँहरूले एकदम खुसीका साथ अब पार्टीलाई सबैलाई मिलाएर लिएर जाने हो भन्नुभयो। कुमार खड्का र शेखर कोइरालाले उहाँलाई के भन्नुभयो, गगनजी हामी तपाईँलाई मानिराखेकै छौँ, बाहिर हल्ला नगर्नु होला, मानेन यो गरेन ऊ गरेन भन्दा तपाईँ नै सभापति हो, तर सबैलाई मिलाएर लिएर जानुहोस्, काङ्ग्रेस सिङ्गो बनाउनुहोस्, हामी घर बसे पनि अर्काले अर्को पार्टी बनाइदिन सक्छ, त्यो मौका नदिनुहोस् भन्नुभयो। यस्तो राम्रो पार्टी एकताका लागि सुझाव दिने मानिसहरूलाई नै अहिले हामी उनीहरूले गर्दा भएन यो त्यो भएन भनिराखेका छौँ। त्यसैले पहिलो कुरा के भने भेट हुँदाखेरि सबै कुरा एक्लै एक्लै भेट हुँदा सबै मिलेको देखिन्छ, होटल्सहरू केही पनि छैन, बाधा विरोध गर्ने केही पनि छैन, तर भेट्ने मान्छे के भने आज एक दिन गगन थापाले भेट्ने, एक महिनापछि विश्वप्रकाश शर्माले भेट्ने, अर्को एक महिनापछि गुरुराज घिमिरेले भेट्ने, अर्को 15 दिनपछि प्रदीप पौडेलले भेट्ने अनि बाँकीले सामाजिक सञ्जालमा गाली गर्ने। यो कारणै मैले यहाँलाई आज सार्वजनिक गरेँ। यो कारणले गर्दाखेरि बाहिर सानेपाभन्दा बाहिर बसेका साथीहरू सबै एकताको सन्देश कहिले आउँछ भनेर प्रतीक्षा गरेर बस्नु भएको छ। सानेपामा बसेका काङ्ग्रेसहरू चाहिँ यो कसरी भारिन्छ भनेर लाग्या त होइन भने जस्तो, किनभने लाग्ने भने कुरो मिलेको भोलिपल्ट भोलि आउँछु भनेर हिँड्नुहुन्छ, एक महिना आउनुहुन्न, पर्सि आउने है पर्सि बेलुका कन्फर्म भन्नुहुन्छ, फेरि डेढ महिना आउनुहुन्न भनिसकेपछि अब चाहिँ धैर्यताको समय बिस्तारै बिस्तारै घर्किँदै गएको सकिँदै गएको हो कि भन्ने चाहिँ काङ्ग्रेस वृत्तमा मात्रै होइन लोकतान्त्रिक वृत्तमा काङ्ग्रेसलाई माया गर्नेहरूमा पनि चिन्ता बढ्या छ।
अब यो सदस्यता अध्यावधि गर्ने विषय बाहिर हेर्दा आम मानिसले हेर्दा चाहिँ त्यति ठूलो विषय जस्तो त लाग्दैन देखिँदैन होइन, तर पनि यहाँहरूले चाहिँ त्यसैलाई एउटा मूल विषय मानेर त्यही विषयका भनौ न त्यसैलाई चाहिँ एउटा अहिले उचालिरहनु भएको छ, यो अलिकति स्पष्ट गरिदिनुहोस् त छोटकरीमा।
होइन प्रष्टै रूपमा छ, जस्तै पर्सि स्थानीय निर्वाचन हुँदैछ, स्थानीय निर्वाचनमा चाहिँ अब फेरि जम्मै मतदाताले एकपटक फेरि मतदाता नामावलीमा नाम लेखा उनीहरूले मात्रै मतदान गर्न पाउँछ भन्यो भने अस्ति मत हालेका मान्छेले मत हाल्न पाउँछन् त, छुट्छन् नि आधा त भने किन त्यसो भनियो त। जस्तै अस्ति अस्थिकृत भनौँ न यो जेनजी मुभमेन्ट पछि पनि एक खालको असंवैधानिक सरकार आयो, तर निर्वाचन गराएपछि संविधान ट्र्याकमा आउँछ भन्ने हामीले विश्वास गरेर निर्वाचनमा भाग लियौँ। त्यस्तै ठ्याक्कै विशेष महाधिवेशन जेनजी नै शैलीमा आयो र जेनजी शैलीमा आएको विशेष महाधिवेशनमा एक पक्षीय साथीहरू भाग लिनु भएन भनेको आधाभन्दा बढी भाग लिनु भएन, त्यसरी आएको कार्य समिति के भन्छ भने अब नयाँ क्रियाशील सदस्य अध्यावधि गर्नुपर्छ, अध्यावधिले मात्रै गर्नेले मात्रै भाग लिन पाउँछ भनेको जो विशेष महाधिवेशनमा गएनन् ती अध्यावधि गर्न आउँदैनन्, ती अध्यावधि गर्न आएनन् भने अध्यावधि गरेका हाम्रा पक्षले मात्रै भाग लिएपछि जसरी विशेष महाधिवेशनमा निर्विरोध भइयो फेरि निर्विरोध हुन पाइन्छ भन्ने त कतै होइन, यो वातावरण बनाउन खोजेको त होइन भन्ने अवस्था देखिन्छ। त्यसैले हाम्रो भनाइ के हो भने हिजो स्वयं अहिलेका सभापतिले टुङ्ग्याएको सदस्यहरूलाई स्वत महाधिवेशनमा भाग लिन दिँदा के बिग्रन्छ, ती त काङ्ग्रेस हुन्, ती जुग जुगदेखि काङ्ग्रेस छन्, तिनी हिजो चाहिँ राजाले लखेर्दा भएका काङ्ग्रेस, हिजो राणाले लखेर्दा भएका काङ्ग्रेस, माओवादीले लखेर्दा भएका काङ्ग्रेस, जेएनजीले घर जलाइदिँदाखेरि पनि बाँचेका काङ्ग्रेसहरू हुन् नि, अनि हिजो बिपीको हातबाट लिएका सदस्य लिएकाले गौरव गरेका छन्, केही पाएका छैनन्, एउटा वडा सदस्यको टिकट पनि पाएको छैनन्, तर मसँग नेपाली कङ्ग्रेसको सदस्यता छ, बिपीको हस्ताक्षर छ, के अरे किशुनजीको हस्ताक्षर छ, गिरिजाबाबुको हस्ताक्षर छ भनेर गौरव गर्दै बसेका मानिसहरूलाई अहिले विशेष महाधिवेशनमा हुरी जस्तो आएर अनि एउटा कार्य समिति बन्यो अनि त्यो कार्य समितिका नेताहरूले अध्यावधि गराए मेरो हस्ताक्षर भएकोले मात्रै चुनावमा भाग लिन पाउँछ भन्नु जति पूर्वाग्रही विभेदपूर्ण र विभाजन उन्मुक्त अर्को हुनै सक्दैन नि। त्यसो भएको हुनाले हाम्रो आग्रह के भने स्वयं अत्यन्तै मैले त रेस्पेक्ट गरेको मान पनि गरेको गगन थापाजीलाई मेरो पनि अनुरोध के भने तपाईँ विशेष महाधिवेशनको सभापतिबाट अब नेपाली कङ्ग्रेसको सभापति हुनुभएको छ, अब 15 महाधिवेशनबाट अनुमोदन तपाईँ स्वत हुनुहुन्छ होला, तर त्योभन्दा बढ्ता स्वत हुने भन्दा पनि तपाईँ प्रतिस्पर्धाबाट बन्नुहोस् र कुनै आग्रह पूर्व नराखिकन पन्ध्रौं आफैले टुङ्ग्याएको सदस्यहरूलाई मान्यता दिनुहोस् त, विवाद सकिहाल्यो नि, तर उहाँ तयार हुनुहुन्न।
अब यो तीन चार महिनाको परिस्थिति फेरिएको छ, अब ठूलो पार्टी अर्को रासोपा आएको छ, अब एक हिसाबमा भन्दा यहाँहरू आन्तरिक पार्टीभित्र लडिरहनु भएको छ, अहिले मुलुकको राजनीति अर्कै परिवर्तन भएको छ, अब एक हिसाबमा कंग्रेसमा नेताहरू एकातिर कार्यकर्ताहरू एकातिर हुने हो कि भन्ने पनि छ, कार्यकर्ताहरू तितर बितर भइरहेको पनि अवस्था छ होइन। अब यो अवस्थामा सँगै यहाँहरू भएर पार्टीलाई बलियो बनाउनुको साटो पार्टीभित्र आन्तरिक द्वन्द्व गर्दै हुनुहुन्छ, अब के अब समाधान चाहिँ कसरी हुन्छ छोटकरीमा?
एकदम मैले भने हिजोको सम्पर्ककारले प्रारम्भ गर्नुको पनि एउटा कारण के भने सानेता काँग्रेससँग निराश भएका रिसाएका उहाँहरूसँगबाट चाहिँ विचलित भएका साथीहरू अन्त नजानका लागि पनि हामीले वैकल्पिक कार्यालय बनाएर उहाँहरूलाई सम्झाई बुझाई फकाई सहकार्य गर्ने दुःख साट्ने सुख साधनाका लागि राखेको त्यो एउटा अस्थायी स्टेसन हो। त्यसैले त्यो उहाँहरूले मिलाउनु भयो भने त्यो अस्थायी हुन्छ, मिलाउनु भयो भने स्थायी हुन्छ भनेको। त्यसैले सबभन्दा त्यो दिनानुदिन दर्जन दर्जन त्यसमा पनि प्रतिष्ठित साथीहरूले योगदान पुर्याएका साथीहरूले चिनिएका साथीहरूले नेतृत्व गर्न क्षमता राख्ने साथीहरूले पार्टी छोड्दै जानु चाहिँ अत्यन्तै निराशाजनक अवस्था सुरु भएको छ। यो कुरा जसले वैधानिक रूपमा काँग्रेसको मान्यता पाउनु भएको छ उहाँहरूले यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ। किनभने लिनुपर्छ म भन्दैछु भने हिजो शेरबहादुर देउवा तेह्रौं महाधिवेशनमा सभापतिको क्यान्डिडेट हुँदै गर्दा उहाँको एउटा दस्तावेज बनाउने मैले अवसर पाएँ। पाइसके मैले सोधेँ यसमा के लेख्ने होला, चौधौं महाधिवेशन तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवालाई जिताउँदा के हुन्छ भनेर लेख्ने दाई भनेर सोधेँ। उहाँले फ्याटो उहाँको त कम बोल्ने मानि धेरै नबोल्ने, उहाँले फ्याटै के भन्नुहुने, देउवा सभापति भएपछि पार्टी फुट्दैन भनेर लेख भन्नुभयो। कसरी भने मैले अझ उहाँले दोस्रो भाषा के भने म सभापति भयो भने कसैले पनि रोएर पार्टी छोड्नु पर्दैन ल हुन्छ भने, अनि त्यसमा उहाँलाई के भन्नु भने उहाँ सभापति भएपछि कस्ता कस्ता विदण्डा मचाउनेलाई पनि स्पष्टीकरण समेत नसोधिकन पार्टी एकतालाई बरकरार राख्नुभयो। पार्टी मात्रै एकता राख्नु भएन, सहकर्मी अन्य दलहरूलाई पनि नेपाली कंग्रेसप्रति सहकार्य गर्नका लागि इच्छुक बनाउँदै लिएर गएर मुलुकको लोकतन्त्रलाई जगेर्ना गर्दै मुलुकको विधिको शासन कायम गर्दै कंग्रेसलाई ठूलो पार्टी बनाएर लिएर जानु। तर आज हामी अत्यन्तै मनोगढ एकाङ्की कुरा गर्ने, आफ्ना मात्रै कुरा गर्ने, आफ्नो सुपेरियोरिटीको कुरा मात्रै गर्ने अनि अस्थायी कुरा बढी गर्ने भएको कारणले साथीहरू धेरै रुष्ट भएर पार्टीबाट चाहिँ बाहिरिँदै हुनुहुन्छ। त्यो अत्यन्तै चिन्ताजनक हो, निराशाजनक हो। यसलाई रोक्नको लागि हामी सबै लाग्नुपर्छ। लाग्ने भनेको पार्टी एकता भयो भने आधा साथीहरू फर्केर आउने सम्भावना।
हस् आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हस् यहाँलाई पनि र सम्पूर्ण श्रोतालाई मेरो तर्फबाट हार्दिक धन्यवाद।
हामी कुराकानी गर्दै थियौं नेपाली कंग्रेसका नेता मीनबहादुर विश्वकर्मासँग, विशेष गरी कंग्रेसको इतर पक्षले अगाडि बढ़ाइरहेका गतिविधिहरूका सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। आजको लागि अन्तरसंवाद यति नै। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।